उन्होंने कहा इक्तसाद मुकावमती। इक्तसाद मुकावमती का मतलब क्या है? मतलब ये कि आप ये मत सोचो कि वो हमारे साथ तिजारत करेंगे तो हमारे अच्छे दिन आएंगे, नहीं, हमें अपने पाँव पे कैसे खड़ा होना है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अब वो इसके ऊपर आ गए कि भाई हमारे ऊपर पाबंदियां खत्म हो या नहीं हो, हमें अपने मुल्क को सही करना है। इससे मुझे और आपको क्या सीखना है? मैं आपसे हमेशा के लिए एक जुमला अर्ज करूंगा, अपने लिए भी और आपके लिए भी, मुझे कि आप अगर पाकिस्तान के अंदर अहले बैत के चाहने वालों का कोई मुस्तकबिल देखना चाहते हैं, दूसरों का इंतजार मत कीजिए, यह आपने खुद करना है। इसको खुद करने की कोशिश करें, अपने वसाइल को खुद जनरेट करें। ये जो हमारी जहन के अंदर पता नहीं कहां से बहुत सारे लोगों के अंदर हमेशा ये रहता है कोई कुछ करेगा, कोई कुछ नहीं करना है, आपने करना है, हमने करना है। आपके पास अब ब्लंडली बिल्कुल, आपके पास यूनिवर्सिटीज हैं पाकिस्तान में? नहीं है। यानी अहले बैत के मानने वालों के नाम पर आइडेंटिटी के साथ यूनिवर्सिटीज हैं? नहीं है। रिसर्च इंस्टीट्यूट्स हैं? नहीं है। टेक्नोलॉजी के इंक्यूबेटर्स हैं? नहीं है। कौन बनाएगा? अब आपका और मेरा इंतजार यह है कि कोई ईरानी इदारा आएगा जो यहां पे हमारे लिए एक यूनिवर्सिटी बनाएगा। हत्ता हम ये उम्मीद कर रहे हैं कि मौला अबुल फजल के रोजे का इदारा आकर यहां पे यूनिवर्सिटी बनाएगा। मैं आपको गारंटी से अर्ज कर रहा हूं, जब तक आप ये उम्मीदें कर रहे हैं ये कभी नहीं बनेंगी। और मैं अपनी आंखों से 30 साल से तकरीबन इस बात को देख रहा हूं कि ये होता है और कभी अमल में नहीं आएगा। नहीं आएगा क्यों? क्योंकि आप अपने पांव पे खड़े नहीं होना चाह रहे, और ये हिम्मतें आपने करनी है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, उन लोगों ने इस बात को सीखा, ईरानियों ने। कैसे उन्होंने मुकाबला किया इस अमरीका का? कैसे मुकाबला किया उनकी ताकतों का, असलहों का? नंबर एक, अपने दीन पे एतमाद किया, खुदा पे एतमाद किया। नंबर दो, उन्होंने अपनी सलाहियतों को परवान चढ़ाया। अच्छा, आप कहेंगे मौलाना क्या उन्होंने सलाहियतों को परवान चढ़ाया, उनके पास तो गाड़ी भी ढंग की नहीं है। तो मैं आपसे कहूंगा, सबसे पहले अगर आपको पूछना है कि कौन सा मुल्क फ्यूचर में तरक्की करेगा तो कहां देखना है इसे? कौन सी चीज ये दिखाती है कि कोई मुल्क फ्यूचर में तरक्की करेगा या नहीं करेगा? बड़ा अजीब पैरामीटर है ये, बहुत ही अजीब पैरामीटर है। कौन सा मुल्क इन्वेंशंस करता है, कौन सा मुल्क ईजादात करता है? तो मसलन हमारा कोई बच्चा मुमकिन है कहेगा कि मौलाना हमारे पाकिस्तान में ए लेवल्स की सबसे हायर ग्रेड हमारे मुल्क के अंदर है, तो मैं कहूंगा ये अच्छी निशानी नहीं है, इससे कुछ साबित नहीं होगा। ओ लेवल्स के अंदर हम आगे हैं, हम फला में आगे, नहीं, इससे कुछ साबित नहीं होने वाला है। किससे साबित होगा? अब ये बताओ, हमारे मुल्क के अंदर थियोरिटिकल मैथमेटिक्स की पोजीशन क्या है? अगर ये स्ट्रांग है तो इन्वेंशंस कल हम करेंगे। थियोरिटिकल फिजिक्स की पोजीशन क्या है? ये क्या होता है थ्योरिटिकल मैथमेटिक्स, थ्योरिटिकल फिजिक्स, ये क्या है? आपका बच्चा जब फिजिक्स पढ़ता है तो थ्योरी रटता तो नहीं है? क्या उसकी डेप्थ को समझ लेता है वो? जब आप बच्चों को ग्रेविटी पढ़ाते हैं तो ग्रेविटी के फंडामेंटल प्रिंसिपल्स वो समझता है या रटता है? अगर रट रहा है इसका मतलब है कोई इन्वेंशन यहां नहीं आने वाली। अगर आपको मैथमेटिक्स और फिजिक्स के ऊपर कमांड नहीं है, आप कोई इन्वेंशन नहीं कर सकेंगे, हमेशा लकीर के फकीर बने रहेंगे। ईरानियों ने जो बहुत बड़ा कारनामा किया है, हर साल जिस तरह ओलंपिक्स होते हैं तो एकेडमिक्स के लेवल पे जो काम होते हैं उसको ओलंपियाड कहते हैं। तो तीन बड़े साइंसेज में ओलंपियाड्स होते हैं, मैथमेटिक्स, फिजिक्स और केमिस्ट्री के अंदर। किस लेवल के ऊपर? ए लेवल्स के लेवल के ऊपर, ए लेवल्स के जो एजुकेशन लेवल है इसके ऊपर ओलंपियाड होते हैं। इनके बच्चे और इनकी बच्चियां मुसलसल गोल्ड और सिल्वर ले रहे हैं उसके अंदर। इसका मतलब क्या है? इसका मतलब है इन्वेंशंस यहां आने वाली है, इसका मतलब है यहां कामयाबी आने वाली है। इस खातिर ये कौम अभी तक जिंदा है, तमाम तर सैंक्शंस के बावजूद, इस खातिर ये लोग यहां पर अभी तक सर्वाइव कर रहे हैं। हमें करना है, हमें भी यही करना है। तो मिसाल के तौर पर चलिए मैं अपने دل کے اندر جو ایک رہی بھی بات ہے وہ عرض کر دوں، آج سے اگر 15 سال 20 سال پہلے مجھ سے کوئی یہ پوچھتا کہ مولانا اہل بیت کا ماننے والا ہونے کے ناطے پاکستان کے اندر آپ چاہتے ہیں کس ٹیکنالوجی کے اندر ہم لوگ گروتھ دکھائیں، تو میں 15-17 سال پہلے اگر ہوتا یہ پروگرام تو میں کہتا کہ الیکٹریسٹی کی جنریشن کے اندر، تو میں 12-15 سال پہلے آپ کو ریکمینڈ کرتا کہ سولر انرجی کے اوپر چلے جاؤ، چونکہ اگر ہم اہل بیت کے چاہنے والے اس فیلڈ کے اندر ایکسلنس کے اوپر پہنچ گئے تو پورے پاکستان کو ہماری ضرورت ہوگی۔ جب پاکستان بنا تو اہل بیت کے ماننے والوں نے ایک فیلڈ کے اندر اپنی ایکسلنس کو ثابت کیا، اگلے کم سے کم 40 سال تک وہ ایکسلنس ہمارے کام آئی ہے، وہ تھی بینکنگ انڈسٹری، شپنگ، یہ ہمارے پاس تھا، اس نے ایکسلنس، اس مہارت نے ہمیں 30-40 سال تک عزت سے گزارنے کا موقع دیا۔ اگر ہم 15-20 سال پہلے سولرز میں کود جاتے اور سولرز میں اپنی توانائی کو ثابت کر دیتے آج پورے پاکستان کو ہماری ضرورت ہوتی، صحیح ہے؟ لاسٹ اپرچونیٹی، کوئی نئی اپرچونیٹی ہے؟ ہاں ابھی ہے، ایک ہے، اگر ہم اس میں کود جائیں اگلے کئی سال کو اپنے سیکیور کر سکتے ہیں، اور وہ ہے پانی کی انڈسٹری، واٹر فلٹریشن، واٹر ریسائکلنگ۔ اس وقت پاکستان اور پوری دنیا ایک ایسی جگہ پہ پہنچ گئی ہے کہ سب کو یہ سمجھ میں آ گیا ہے کہ پانی کی قلت ہے۔ اب میں بلا وجہ میں آپ کا وقت نہیں لوں گا اس کے اعداد و شمار کے اوپر، میرے نانا اور دادا پنڈی کے رہنے والے ہیں، تو میں پنڈی فریکوینٹلی جاتا تھا اپنے والدین کے ساتھ بچپن سے، تو مجھے یاد ہے ہم بچپن میں کبھی پوچھا کرتے تھے، اب یہ آپ لوگ زیادہ بتائیں گے، کہ بھائی وہاں پر کنواں جو کھدتا ہے تو وہ کتنے فٹ پر ہوتا ہے، تو مجھے اپنے بچپن کا یاد ہے پنڈی میں گھروں میں جو کنویں کھدتے تھے تاکہ پانی آ جائے تو وہ 40 فٹ اور 60 فٹ پہ تھے۔ پچھلے سال اسی سال محرم میں میں گیا تھا پنڈی مجلسیں پڑھنے کے لیے، بحریہ ٹاؤن میں بھی، G9 کی طرف بھی، اور پیچھے ایک اور علاقہ تھا شاید گلشن آباد نام کر کے، تو میں نے ان سے پوچھا کہ آج کل پنڈی کا ایوریج کیا ہے پانی کی بورنگ کا، انہوں نے کہا 600 فٹ ہے، انہوں نے مجھے یہ بتایا۔ میں نے بحریہ ٹاؤن میں کچھ دوستوں سے کہا کہ بھائی تم لوگ 600 فٹ پہ پہنچے ہوئے ہو، ان کے ایک بہت بڑے ذمہ دار نے مجھ سے کہا کہ مولانا بحریہ ٹاؤن میں بعض جگہ 800 فٹ پہ بورنگ ہوئی ہے۔ یہ میں تھر کی بات نہیں کر رہا ہوں، یہ پنجاب کی بات کر رہا ہوں، ہم یہاں آئے ہوئے ہیں اس وقت۔ اس کا مطلب کیا ہے؟ اس کا مطلب ہے یہ ٹیکنالوجی ہماری ضرورت بننے والی ہے۔ اچھا پاکستان میں گھروں کے اندر، اپارٹمنٹس کے اندر کہیں واٹر ریسائکلنگ ہے کیا؟ آلموسٹ نل، زیرو۔ یہ ہماری ضرورت بننے والی ہے۔ اس کا مطلب کیا ہے؟ اس کا مطلب اگر اس وقت اہل بیت کے چاہنے والے اس معاملے میں کود گئے اور اس انڈسٹری کے اندر اپنی ایکسلنس کو حاصل کر لیا تو کئی اگلے سالوں تک، جس میں میں آرام سے کہوں گا 10-20 سال کم از کم، آپ پاکستان کی ضرورت ہوں گے۔ اگر ایرانی یہ سب نہ کرتے نا تو یہ 40 سال زندہ نہیں رہ سکتے تھے، یہ ڈھیر ہو چکے ہوتے۔ میں آج ہی پڑھ رہا تھا کہ ایران میں سولر سیلز کی پروڈکشن شروع ہو گئی ہے، اب ان کو سولرز امپورٹ نہیں کرنے پڑیں گے، کریں گے ابھی بھی، لیکن پروڈیوس ہونا شروع ہو گئے، تو ظاہر ہے وہ کسی مقام پہ، ان کو کیا ضرورت تھی جبکہ ان کے پاس اتنا تیل ہے، ان کو پتا ہے انرجی نیڈ ہے، ان کو یہ پتا ہے، ہمیں بھی پتا ہے۔ تو عزیزان محترم، آپ ان حالات سے کچھ سیکھیں، اور جو سیکھ ہیں وہ یہ ہے کہ بھائی آپ اپنے پاؤں پہ کھڑے ہونے کی کوشش کریں۔ یہ زمانہ آپ پازیٹو دیکھ رہے ہیں یا نیگیٹو دیکھ رہے ہیں؟ سادہ ترین جواب یہ ہے، الحمدللہ رب العالمین، تمام تر برائیوں کے باوجود جو دنیا کے اندر فحشا کا نظام ہے، جو دنیا کے اندر ضد اخلاقیات پھیلے ہوئے ہیں، جو دنیا کے اندر ظالموں کی طاقت ہے، ان تمام کے باوجود مجھے ایک بات بہت اچھی طرح سمجھ میں آ رہی ہے، میرے بچپن میں نظام کفر کی جو طاقت تھی آج وہ طاقت قطعاً نہیں ہے۔ آج اس کے مقابلے میں کیا دیکھ رہا ہوں؟ آج میں دیکھ رہا ہوں شکست کھائے ہوئے ہیں یہ لوگ، ان کا نظام شکست کھایا ہوا ہے. مثلاً آپ کہیں گے بھائی کیا شکست کھایا ہوا ہے، جا کے یہ دیکھو امریکہ کے اندر کیا ہو رہا ہے. جو ابھی مہنگائی کا تذکرہ ہوا تھا نا، تو میں کوئی مجھے یہ نہ سمجھے کہ میں موجودہ حکومت کی حمایت میں یہ عرض کر رہا ہوں، امریکہ میں اس سال مہنگائی 30 سال کی سب سے زیادہ تھی. یہ کس کی بات ہو رہی ہے؟ یہ سو کالڈ سپر پاور کی بات ہو رہی ہے. جا کے وہاں پہ دیکھیں لوگوں کی زندگی کیا گزر رہی ہے. بہرحال اس میں میں تفصیل میں نہیں جاؤں گا. آپ سے میں جو صرف ریکویسٹ کروں گا وہ یہ کہ عزیزان محترم، صرف اس کے سننے پہ اکتفا نہ کریں. دشمن کون ہے، اس نے اس کو کیا مار لیا، اس نے کیا جیت لیا، ہلنے کی کوشش کریں، اپنے لیے منصوبہ بنائیں.